यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बड़ा दशैं अन्तर्गत आज शक्ति स्वरूपा नवदुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइदै देशभर देवी पीठहरूमा श्रद्धालु भक्तजनको घुइँचो। चाडपर्वका बेला खानेकुरा राम्रोसँग पकाएर खान र पकाएका खानेकुरालाई छोपेर राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। निर्वाचन आयोगद्वारा आगामी मंगिर 4 गते हुने निर्वाचनमा राजनैतिक दल र उम्मेद्वारले गर्ने खर्चको अधिकतम सीमा निर्धारण। 32 राजनैतिक दलद्वारा समानुपातिक निर्वाचन प्रणालीतर्फका संशोधित सूची पेश। र इण्डोनेशियाको रंगशालामा भागदौड़ मचिँदा मृत्यु हुनेको संख्या 127 नाग्यो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
स्वच्छ मासु उपभोगका लागि पशु सेवा विभागको अनुरोध,
फुर्तिला स्वस्थ पशु पंक्षी वधका लागि छनौट गरौं।
सफा स्थानमा पशु पंक्षीको वध गरौं।
मासु टुक्र्याउने हतियार, अचानो तथा मासु राख्ने भाँडा सफा राखौं।
मासु काट्ने व्यक्तिले मासु काट्नु अघि र मासु काटिसकेपछि साबुन पानीले राम्ररी हात खुट्टा धोऊ।
मासु तयार गर्दा सफा पानीको प्रयोग गरौं।
फल मासु तथा आन्द्रा भुडी नमिसाई अलग्गै राखौं।
मासु काट्दा गिर्खा वा पानीको फोका भेटिए कुकुर बिरालोले नभेट्ने गरी सुरक्षित तरिकाले गाडौं।
तयार गरिएको मासु तत्काल उपभोग नगर्ने भएमा डिप फ्रिजमा बरफ जम्ने गरी भण्डारण गरौ।
ढक, तराजु, अचानो सहित मासु बिक्री गर्ने ठाउँ सफा राखौ।
मासु काट्दा निस्केका रौ, भुत्ला, लादी जस्ता फोहोर गहिरो खाडलमा गाडौ।
काचो मासु सेवन नगरौ, मासु राम्ररी पकाएर मात्र खाऊ।
बासी, सडे गलेका, झिङ्गा भन्केका माछा मासु उपभोग नगरौ।
जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य रूपमा पालना गरौं।
पशु सेवा विभाग, हरिहर भवन, ललितपुर।
अब समाचार विस्तारमा। नेपालीहरूको महान चाड़ बड़ा दशैं अन्तर्गत आज महाअष्टमी पर्व हर्षोल्लासपूर्वक शक्ति स्वरूपा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाइदैछ। आश्विन शुक्ल प्रतिपदाका दिन पूजा कोठा अथवा मण्डपमा वैदिक विधिपूर्वक नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको स्थानमा आज भक्तिपूर्वक विशेष पूजा आराधना गरिन्छ। आज घर घरमा राखिएका वा कल कारखानामा रहेका हतियारलाई धोई पखाली महादेवी दुर्गाको धतियारको रूपमा स्थापना गरी पूजा गर्ने गरिन्छ। आज मध्यरातमा बलिसहित कालरात्रीको पूजा गर्ने चलन रहेको छ। मध्यरातको यस पूजाबाट प्रसन्न भए देवीले शुभफल र कल्याण दिन्छन् भन्ने विश्वास रहेको छ। महाअष्टमी पर्वको उपलक्ष्यमा आज बिहान सबेरैदेखि शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो भीड़ लागेको छ। उपत्यका बाहिर काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोर्खाका गोरखकाली तथा मनकामना, धादिङको त्रिपुरा सुन्दरी, सप्तरीको छिन्नमस्ता, नुवाकोटको नुवाकोट भैरवी, डोटीको शैलेश्वरी, धरानको दन्तकाली र भोजपुरको सिद्धकाली सहित काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठहरूमा पनि दर्शनार्थीहरूको खुइँचो लागेको छ। यसअघि हिजो घर घरमा शुभ साइतको प्रत्येक फूलपाती भित्र्याइएको छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकको रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मान वृक्ष भित्र्याउने गरिन्छ। हनुमान ढोका दरबारको दशैं घरमा गोर्खा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा रहिआएको छ। नेपाली सेनाले हिजो बड़ा दशैंको फूलपातीका अवसरमा काठमाण्डुस्थित सैनिक मञ्च टुडी खेलमा फूलपाती बढ़ाई गरेको थियो। गोर्खा दरबारबाट ल्याइएको फूलपाती हनुमान ढोकाको दशैं घरमा भित्र्याउनु पूर्व नेपाली सेनाले सैनिक परम्परा अनुसार हर्ष बढ़ाई गरेको थियो। फूलपाती बढ़ाई समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा विभिन्न संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीहरू मन्त्रीगण तथा उच्च सैनिक अधिकारीहरूको सहभागिता रहेको थियो। नेपाली सेनाले बड़ा दशैंको फूलपातीका अवसरमा हरेक वर्ष सैनिक मंच टुडी खेलमा विशेष समारोहको आयोजना गरी फूलपाती बढ़ाई गर्दै आएको छ। काठमाडौँ उपत्यकाबाट झण्डै 17,00,000 नागरिक दशैं मनाउन आआफ्नो घर गएका छन्। विगत दुई वर्ष कोविडका कारण दशैं मनाउन काठमाडौँ उपत्यका बाहिर जानेको संख्या कम हुने गरेकामा यस वर्ष झण्डै दोब्बर नागरिक दशैं मनाउन आआफ्नो घर गएका छन्। उपत्यकाबाट बाहिरका जिल्लाहरूमा जाने सबैभन्दा बढ़ी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका अध्यक्ष विजय स्वारले बताउनुभयो। अहिलेसम्म 17,00,000 बढ़ीले उपत्यका छाडेका छन् भने विजया दशमीको दिनसम्ममा अझै 2,00,000ले उपत्यका छाड्ने अनुमान गरिएको उहाँले बताउनुभयो। यसैबीच विगतका वर्ष जस्तै यो वर्ष पनि सवारी साधनमा तोकिएको भन्दा बढ़ी भाड़ा लिने, एउटै सीटमा दुईजनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सीटमा राख्ने लगायतका समस्या भोग्नु परिरहेको यात्रुले गुनासो गरेका छन्। यो वर्ष दशैं चाँडो परेकाले देशभरका धेरै सड़कमा खाल्डाखुल्डी र पहिरो हटी नसकेकाले थप समस्या भएको छ। भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा विधिवत रूपमा बड़ा दशैं शुरू भएको छ। हिजो शुभ साइतमा तलेजु भवानीलाई मूल घरबाट दशैं घरमा भित्र्याएपछि विधिवत रूपमा बड़ा दशैं शुरू भएको हो। रातो र सेतो कपड़ाको विशेष प्रकारको लुगा, पछ्यौरा र पगरी लगाएका तलेजुका पुजारी नाइके लगायतले धार्मिक विधि अनुसार विशेष पूजा गरी तलेजुलाई दशैं घर लैजाँदा परम्परागत विशेष बाजा बजाइएको थियो। विजयादशमीको दिनसम्म तलेजुलाई दशैं घरमा राखेर पूजा गर्ने परम्परा रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाड़पर्वको बेलामा बासी सडे गलेका र झिंगा भन्केका खानेकुरा नखान आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले सूचना निकाल्दै चाड़पर्वको बेलामा यस्ता खानेकुरा नखान आग्रह गरेको हो। मन्त्रालयले खानेकुरा राम्रोसँग पकाएर मात्र खाने र पकाएका खानेकुरालाई छोपेर राख्न आग्रह गरेको छ। पोसिलो तथा ताजा स्वस्थ खानेकुरा जस्तै हरिया सागपात, फलफूल, दाल तथा गेडागुड़ी, पशु पंक्षीजन्य तथा दूधजन्य खानेकुरा खान जोड़ दिएको छ। यस्तै चिल्लो एवं बोसुयुक्त गुलियो, चिसो पेय पदार्थ तथा नुन कम खान मन्त्रालयको सुझाव छ। मदिरा सेवन नगर्न मन्त्रालयले विशेष आग्रह गर्दै चाड़पर्व मनाउँदै गर्दा कोविड 19 र डेंगू रोगबाट बच्न विशेष सावधानी अपनाउन समेत आग्रह गरेको छ। दशैंका बेला नयाँ लुगा लगाउने, मीठा मीठा खाने, चंगा उडाउने, मामा घर जाने, टीका जमरा लगाउने र दक्षिणा जम्मा गर्ने हरेक बालबालिकाको रहर हुने गर्छ। तर अभिभावक गुमाएर बाल मन्दिरमा पुगेका बालबालिकाले दशैं कसरी मनाउँदैछन् त? संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
नक्साल बाल मन्दिरकी व्यवस्थी साई दरबार हाईस्कूलमा कक्षा 6 पढ्नुहुन्छ। व्यवस्थीलाई कहिले, कहाँबाट, कसरी बाल मन्दिर आइपुगे भन्ने थाहा छैन। सानैदेखि बाल मन्दिरमा रहँदै आउनुभएकी व्यवस्थी बाल मन्दिरमा दशैं यसरी मनाउने तर्खरमा हुनुहुन्छ।
दिजुहरूले नयाँ लुगाहरू किनिदिनुहुन्छ हामी सबैको लागि, दिजुहरू भित्र आउनुहुन्छ अनि हामीलाई टिका लगाइदिनुहुन्छ अनि पैसा पनि दक्षिणा दिनुहुन्छ।
बाल मन्दिर अनाथ बाल बालिकाको घर बनेको छ। त्यही घरमा वर्षौंदेखि बस्दै आएका बाल बालिकाले बा आमालाई मन लागेको कुरा किनिदेऊ भन्न, घुम्न जान, आफूलाई मन लागेको गर्न पाउँदैनन्। थानकोट पिपला बोटबाट आफन्त गुमाएर बाल मन्दिर आइपुग्नु भएकी सुमी बैजू परिवारसँग रमाइलो गरी दशैं मनाएको स्मरण गर्नुहुन्छ।
गाउँ घरमा अब रमाइलो हुन्छ दशैं, आफ्नो आफन्तहरूसित मनाउन नि रमाइलो हुन्छ, यता नि रमाइलो हुन्छ।
बाल मन्दिरको केन्द्रीय कार्यालय नक्साल, सिफल, भक्तपुर, पाँचखाल, दोलखा, भीमफेदी, म्याग्दी, कपिलवस्तु र सर्लाईमा गरी 350 अनाथ बालबालिका छन्। ती बालबालिकालाई दशैंको बेलामा खुशी पार्न नयाँ लुगा किनिदिनेदेखि खसी काट्ने र मन्दिर घुम्न लैजाने योजना तयार गरिएको छ। दशैं नारी पूजनको पर्व पनि हो। राष्ट्रपति विद्यादेवी भण्डारीले बाल मन्दिरकै 9 नानीहरूलाई नवदुर्गा पूजाका लागि बोलाउनु भएको बताउनुहुन्छ नेपाल बाल संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौपाने।
बच्चालाई नयाँ कपडा किनिदियो, यिनीहरूलाई अब खसी काटेको मासु खान मन लाग्छ, अनि यिनीहरूलाई चाहिँ खसी किन्न पठाएको छौँ। सबभन्दा पहिले म यहाँको बच्चाहरूलाई टिका लगाउँछु दक्षिणा दिएर, त्यसपछि मात्रै घरमा टिका लगाउने गरेको छु। दुई वर्षदेखि चाहिँ सामान्य राष्ट्रपतिज्यू कहाँ 9 नानीहरू लिएर जान्छौँ र उहाँले दुर्गा पूजा यहाँका बच्चाहरूलाई गर्नुहुन्छ। अब बच्चाहरूले एउटा दसैँको माहौलमा खेल्ने रमाउने मलाई घुम्न लानु भने हिजो मात्रै प्रस्ताव ल्याइदिएछन्। अलिअलि घुमाइदिने, मन्दिरहरूको दर्शन गराइदिने।
बाल मन्दिरमा भर्खर जन्मिएका शिशुदेखि स्कूले उमेर समूहका बाल बालिका छन्। सड़कमा अल्पत्र परेका, छोरी भनेर बा आमाले जन्मना साथ अस्पतालमै छोडेर गएका, जन्माएर खोला किनारामा फालिएकादेखि आफन्त गुमाएका बाल बालिकाहरूको मन्दिर हो बाल मन्दिर। त्यही मन्दिरमा सामूहिक रूपमा रमाइरहेका बाल बालिकाका आफन्त कोही छैनन्, तर राज्य तिनको साथमा छ र त उनीहरूले भविष्यको सुन्दर सपना देख्न पाएका छन्। तिनै सपना देख्ने बाल बालिका प्रत्येक चाडबाड सामूहिक रूपमै मनाउँछन् र यो दशैंमा पनि त्यसरी नै रमाउने कोशिश गरिरहेका छन्। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
आधुनिक प्रविधि र प्रयोगका कारण घट स्थापनाको दिनदेखि विजया दशमीको दिनसम्म सुनिने मालश्री धुन बजाउनेतिर आज भोलि युवा पुस्ताको रूचि घटेको छ। मालश्री पाल्पामा गन्धर्व जातिले बजाउने र गाउने गर्दछन्, तर पछिल्लो पुस्ताका गन्धर्व युवाहरू अन्य पेशातर्फ लाग्नु मालश्री हराउनुको मुख्य कारण रहेको जानकारहरू बताउँछन्। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
पति कृष्ण तिमी हस्तन लाउ।
तानसेनका 72 रामबहादुर गन्धर्वले जिल्लामै एक्लै मालश्री झुकाउनु भएको छ। बिहान झिसमिसे उज्यालो नहुँदै रामबहादुर सारङ्गीको धुनसँगै मालश्री गाउँदै तानसेनका गल्ली चोक र घरका ढोका ढोका पुग्नुहुन्छ। घटस्थापनाको दिनबाट 9 तानसेनमा बिहान 3 5 मालश्री गाउँदै गरेको अवस्थामा गन्धर्व भेटिनुहुन्छ।
चन्दन घोटिले उभ्रे गुठा पाते कृष्ण तिमी चन्दन लाउ।
9 सुनिने मालश्री पाल्पामा गन्धर्व जातिले बजाउने र गाउने गर्दछन्। यसरी प्रत्येक घरको ढोकामा मालश्री गाउँदा देवी प्रसन्न हुने धार्मिक जनविश्वास रहेको छ। पहिला मालश्री स्वर्गीय हुनीमाया गन्धर्वले गाउने गर्नुहुन्थ्यो। उहाँको अवसान पछि यो परम्परालाई रामबहादुरले एक्लै थाम्दै आउनु भएको छ। अहिलेका पुस्ताले मालश्री संरक्षण प्रति चासो दिएको पाइँदैन। मालश्री आफू माचुन्जेल गाउने र आफ्नो देहावसान पछि लोप हुने चिन्ता रामबहादुरमा छ।
पाल्पामा यो मालश्री गाउने कोही मान्छे छैन, एउटा म छु।
पछिल्लो पुस्ताका गन्धर्व युवाहरूमा यस पेसा प्रति रुचि नराख्नु र अन्य पेसातर्फ लाग्नु मालश्री हराउनुको मुख्य कारण रहेको संस्कृतिका जानकारहरू बताउँछन्। पेसा हस्तान्तरण नहुँदा र अन्य पेसामा राम्रो कमाई हुँदा बाउ बाजेको पेसा छान्नु परेको बताउनुहुन्छ बाबुराम गन्धर्व।
अब हामीलाई सिकाउने कोही भएन, त्यो पेसाबाट भन्दा अरू पेसाबाट धेरै फाइदा देखियो।
यस्ता परम्परागत संस्कृतिलाई रामबहादुर जस्ता को एकल प्रयासले मात्र जगेर्ना गर्न असम्भव रहेको संस्कृतिका जानकारहरूको ठम्म्याइ छ। हराउँदै गएको मालश्री गाउने परम्परालाई आगामी पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको छ। यस्ता परम्परागत संस्कृतिहरूलाई जोगाउन सम्बन्धित सरकारवालाको ध्यान समयमै पुग्नु पर्ने आवश्यकता छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व, व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्ने बताउनु भएको छ। दशैं, तिहार, छठ लगायत राष्ट्रिय पर्व र नेपाल सम्बत 1143 अवसरमा दिनुभएको शुभकामना सन्देशमा सभामुख सापकोटाले हाम्रा संस्कृति, परम्परा एवं मनाउँदै आएका चाडपर्वले मौलिकता र विविधताको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो। यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले दिनुभएको शुभकामना सन्देशमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियान सफल बनाउन र आपसी प्रेम, करूणा र अहिंसाको भावना बढ़ने विश्वास व्यक्त गर्नुभयो। सन्देशमा अध्यक्ष तिमिल सिन्हाले विभिन्न क्षेत्र तथा समुदायमा रहेको सांस्कृतिक विविधताको सम्मान, संरक्षण र प्रवर्धन गर्न सकियो भने हाम्रा संस्कृति राज्यका अमूल्य सम्पत्ति प्रतिका रूपमा रहने उल्लेख गर्नुभयो। त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनुभएको शुभकामना सन्देशमा भाषा संस्कृति र सभ्यताको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले आगामी मंगिर 4 गते हुने निर्वाचनमा प्रतिगमन विरूद्ध शक्तिलाई मत दिई संविधान गणतन्त्र संहिताको रक्षा र सुदृढीकरणका लागि विजय गराउन अपील गर्नुभएको छ। आगामी मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेश गरिएको उम्मेद्वारको बन्द सूचीमाथि 32 राजनैतिक दलले हिजो संशोधित सूची बुझाएका छन्। आयोगले बन्द सूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि यही असोज 4-9 गतेसम्म सूची पेश गर्ने राजनैतिक दललाई आग्रह गरेको थियो। आयोगको सुझाव बमोजिम राजनैतिक दलले असोज 10-10 हिजोसम्म परिमार्जित सूची पेश गरेका थिए। सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले 7 दिनभित्र संशोधन पेश गर्नुपर्ने आयोगका सचिव एवं उक्त प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृत गोकर्ण मणि दुवाड़ीले बताउनुभयो। संशोधित बन्द सूचीमा सूचीकृत कुनै उम्मेद्वारले आफ्नो नाम उम्मेद्वारको बन्द सूचीबाट फिर्ता लिन चाहेमा आज 10 बजेदेखि 12 बजेसम्म निवेदन दिनुपर्ने र आज 1 बजेदेखि 3 बजेसम्म उम्मेद्वारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम रहेको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरू प्रसाद वाग्लेले जानकारी दिनुभयो। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिजो राजनीतिक दल वा उम्मेद्वारले गर्ने खर्चको अधिकतम सीमा तोकेको छ। आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्यालाई 60%, मतदान केन्द्रको संख्यालाई 20% र क्षेत्रफललाई 20% आधार मानि सूत्रमा आधारित भए विद्यमान कानून बमोजिम निर्वाचनका लागि खर्चको सीमा तोकेको हो। आयोगले खर्चको सीमा तोकिनु पूर्व दलहरूसँग गरेको परामर्श अनुसार सबै निर्वाचन क्षेत्रमा एकै प्रकारको खर्चको सीमा नतोक्न सुझाव आए बमोजिम फरक फरक हुने गरी सीमा तोक्ने निर्णय गरे जनाइएको छ। प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँको निर्वाचन क्षेत्रहरू 1, 3, 6, 7 र 8 निर्वाचन खर्चको सीमा 25 लाख रूपियाँ कायम हुनेछ। यसै 17 निर्वाचन क्षेत्रमा 27 लाख, 65 निर्वाचन क्षेत्रमा 29 लाख, 52 निर्वाचन क्षेत्रमा 31 लाख र 26 निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको सीमा 33 लाख रूपियाँ कायम हुनेछ। त्यस्तै प्रदेशसभाको निर्वाचनमा 70 निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको सीमा 15,143 निर्वाचन क्षेत्रमा 17,56 निर्वाचन क्षेत्रमा 19 लाख, 29 निर्वाचन क्षेत्रमा 21 लाख र 32 निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको सीमा 23 लाख कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हिजो जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उत्तरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताउनु भएको छ। पार्टी कार्यालयमा बडा दशैं तिहार नेपाल सम्बत र छठका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलुकमा इमान र त्यागको राजनीतिले मात्र देश विकास र जनतालाई समृद्धिको बाटोमा लैजान सकिने बताउनुभयो। चुमनुम्री गाउँपालिका एक स्थित मनास्लुमा फेरि हिम पहिरो गएको छ। हिम पहिरोमा परि एकजना नेपाली नागरिक बेपत्ता भएका छन्। दोस्रो शिविरबाट फर्किने क्रममा हिजो दिउँसो गएको हिम पहिरोमा परि 7 समेट ट्रेक्स एण्ड एक्सपिडिसन प्रालीका एकजना शेर्पा बेपत्ता भएका सो प्रालीका पासाङ फुर्बु शेर्पाले जानकारी दिनुभएको छ। पहिरोमा परि हराएका शेर्पाको पहिचान खुलेको छैन। काठमाडौँ महानगरपालिकाले स्रोतमा नै फोहोरको वर्गीकरण गर्ने भने पनि नगरवासीको असहयोगका कारण अझै कार्यान्वयन हुन सकेको छैन। फोहोर व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने भन्दै काठमाडौँ महानगरपालिकाले गत साउन 1 गतेदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न नगरवासीलाई सार्वजनिक सूचना मार्फत आग्रह गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। विश्वकै सबैभन्दा दुःखद रंगशाला दुर्घटनाको संज्ञा दिएको इण्डोनेशियाको रंगशाला दुर्घटनामा मृत्यु हुनेको संख्या 127 नाघेको छ। पूर्वी जाबा स्थित रंगशालामा भएको भागदौड़मा थप सयौं घाइते भएका बीबीसीले उल्लेख गरेको छ। समर्थकहरूले मैदान प्रवेश गर्न खोज्दा प्रहरीले अश्रु ग्यास प्रहार गरेका थिए। त्यसपछि भागदौड़ मचिएको बीबीसीले जनाएको छ। विश्व फुटबल नियामक निकाय फिफाले समर्थकहरूमाथि अश्रु ग्यास प्रयोग गर्नु गलत भएको बताएको छ। भारतको उत्तर प्रदेश राज्यस्थित भदोही जिल्लामा दुर्गा पूजाको मण्डपमा आग लागे हुँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ भने 64 जना भन्दा बढ़ी घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार पूजाको अग्निकुण्डमा अचानक आग लागे हुँदा एकजना 10 वर्षीय बालक र एकजना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने घाइते भई गम्भीर अवस्थामा पुगेका 33 जनालाई उपचारका लागि बनारस पठाइएको छ। अब आर्थिक समाचार।
निजी वायु सेवा कम्पनीहरूले उडानलाई काठमाडौँ केन्द्रित बनाएपछि कर्णालीका यात्रुहरू नेपालगंजमा अलपत्र पर्न थालेका छन्। यातायातको एकमात्र साधन हवाई यात्रा रहेको हुम्लाको सिमीकोट जाने यात्रुहरू दशैंका बेला नेपालगंजमै अलपत्र परेका हुन्। नेपालगंजबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्ने समिट एयरको एकमात्र जहाज छ। निजी विमान कम्पनी सहित सरकारी वायु सेवा कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगंजमा उपलब्ध छैन। नेपाल एयरलाइन्सको विमानस्थल स्थित काउन्टर यति बेला बन्द छ। यात्रुको चाप रहे पनि निजी क्षेत्रको तारा एयरको जहाज समेत काठमाडौँमा नै रहेकाले झनै शास्ति बेहोर्नु परेको यात्रुहरूको भनाइ छ। कर्णाली प्रदेशले दशैंको लागि यो वर्ष 50,000 खसी बोका र भेडा च्याङ्रा निर्यात गरेको छ। कर्णाली प्रदेशका चारवटा नाकाबाट मासुका लागि 50,000 संख्यामा खसी बोका भेडा लगायत पशु निर्यात भएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ। दशैंका लागि निर्यात गरिएका खसी बोका र भेडा च्याङ्राबाट प्रदेशले यस वर्ष 60 करोड़ रुपियाँ भन्दा बढी भित्र्याएको कर्णाली प्रदेश स्थित पशुपन्छी विकास निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिनुभयो। जाजरकोट स्थित बारकोट गाउँपालिकामा रहेको खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या परेको छ। नयाँ बाली नपाकेको र खाद्य डिपोमा पुरानो खाद्यान्न सकिएकाले बारकोटका स्थानीयवासीलाई दशैंमा समस्या परेको हो। पुरानो चामल सकिएको र दशैं अघि चामल ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो। नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा दशैं शुरू भएता चहलपहल बढ़न थालेको छ। अन्य समयमा प्राय सुनसान जस्ता देखिने पर्यटकीय क्षेत्रमा समेत अहिले आन्तरिक पर्यटकको चहलपहल बढ़न थालेको हो। चाडबाडमा घुम्ने संस्कृतिको विकास हुन थालेपछि आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुगेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो। चाड पर्वको शुरूआतसँगै भोजपुरमा खुकुरीको माग बढ़ेको छ। भोजपुरमा उत्पादन हुने भोजपुरे, सिरुपाते, चितलाङ्गे, कोथीमोडी लगायतका खुकुरीको माग बढ़ी हुने गरेको छ। भोजपुरमा उत्पादन भएका खुकुरी हाल स्थानीय बजारका अतिरिक्त खोटाङ, शंखुवासभा, धनकुटा, धरान, विराटनगर, काठमाडौँ हुँदै मुलुक बाहिर समेत जाने गरेको भोजपुर स्थित रञ्जिता खुकुरी उद्योगका संचालक गणेश विकले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेल समाचार।
खोटाङमा सञ्चालन हुँदै आएको सर्वाधिक राशिको अनुप स्मृति आमन्त्रित गोल्ड कप फुटबलको तेस्रो संस्करण आगामी पुसमा आयोजना हुने भएको छ। दिग्तेलको माटीकोरे खेल मैदानमा सञ्चालन हुने गोल्ड कप आगामी पुस 18 गते शुरू भई 24 गते सम्पन्न हुने आयोजकले जनाएको छ। गोल्ड कपमा प्रथम र दोस्रो स्थान प्राप्त गर्ने टोलीले क्रमशः 2,01,111 रूपियाँ र 1,01,111 रूपियाँ नगदका साथ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै सेमी फाइनल पुग्ने दुई टोलीले नगद 25,000 रूपियाँ प्राप्त गर्ने आयोजक समितिका संयोजक सागर जोशीले बताउनुभयो। कपिलवस्तुमा सम्पन्न साइकल प्लाङ्क ब्यालेन्स प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन्। लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा भएको पानीमाथि ट्र्याक बनाएर खेलिने प्रतियोगितामा थापाले 12.37 सेकेण्डमा 44 मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन्। 150 प्रतियोगी बीच भएको खेलमा प्रथम भएका थापाले 50,000 नगद पुरस्कार प्राप्त गरेको क्लबका अध्यक्ष राम सुभागे थारूले बताउनुभयो। सुर्खेतको वीरेन्द्रनगर स्थित कालेन्चोकमा रहेको वैकल्पिक खेल मैदानको निर्माण कार्य सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा लिएको प्रदेश रंगशाला निर्माणाधीन अवस्थामा रहेका कारण कर्णालीका विभिन्न विधाका खेलाड़ीलाई खेल मैदानको अभाव हुँदै आएको थियो। गौरवको आयोजना प्रदेश रंगशाला निर्माण भइरहेका बेला कर्णाली प्रदेश खेलकुद विकास परिषदले वैकल्पिक खेल मैदानका रूपमा वीरेन्द्र नगर कालिचोकको मैदानलाई प्रयोग गरी बहुउद्देश्यीय वैकल्पिक खेल मैदानका रूपमा निर्माण गरेको हो। कालिचोकमा सम्पन्न भएको वैकल्पिक खेल मैदानमा क्रिकेट, फुटबल, रग्बी, हकी र एथलेटिक्स लगायतका खेल खेल्न सकिने कर्णाली प्रदेश खेलकुद विकास परिषदले जनाएको छ। प्रदेश राजधानी शहर सुर्खेत वीरेन्द्रनगरमा अबका दिनमा खेल मैदानको अभाव नहुने कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र सञ्जालले बताउनुभयो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाड़ी भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.4 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:58 भयो भने सूर्यास्त भरे साँझ 5:49 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बड़ा दशैं अन्तर्गत आज शक्ति स्वरूपा नवदुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै देशभर देवी पीठहरूमा श्रद्धालु भक्तजनको घुइचो। चाडपर्वका बेला खानेकुरा राम्रोसँग पकाएर खान र पकाएका खानेकुरालाई छोपेर राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। निर्वाचन आयोगद्वारा आगामी मंगिर 4 हुने निर्वाचनमा राजनैतिक दल र उम्मेद्वारले गर्ने खर्चको अधिकतम सीमा निर्धारण। 32 राजनैतिक दलद्वारा समानुपातिक निर्वाचन प्रणाली फका संशोधित सूची पेश र इण्डोनेशियाको रंगशालामा भागदौड़ मचिँदा मृत्यु हुनेको संख्या 127 नाग्यो। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।